This is Radio Adelaide on digital radio, online and 101.5 FM. It's now time for Yuba Sansar, a look at the Bhutanese youth world in Nepali, presented by the Bhutanese Association of South Australia.
This is Radio Adelaide on digital radio, online and 101.5 FM. It's now time for Yuba Sansar, a look at the Bhutanese youth world in Nepali, presented by the Bhutanese Association of South Australia.
नमस्कार अनि हार्दिक स्वागत अभिवादन गर्न चाहन्छौ कार्यक्रम युवा संसारमा। कार्यक्रम युवा संसारमा तपाईँको साथमा छु म लोक सफल अनि सहकर्मी साथी देवी पोखरेल हुनुहुन्छ। कार्यक्रम युवा संसार आउने गर्दछ प्रत्येक हप्ताको आइतबार यही समयमा सधैँ 5:30 देखि 6:30 पूर्ण एक घण्टा सुन्न सक्नुहुनेछ कार्यक्रम युवा संसार। युवा संसारमा सदा चाहिँ हामी आज पनि प्रस्तुत गर्नेछौँ तपाईँलाई युवा गतिविधि निरन्तर छँदैछ। युवा गतिविधि पछि हामी विभिन्न जानकारी जानकारी दिनेछौँ, इन्सपिरेसनल स्टोरी पनि हामी दिने नै छौँ कार्यक्रम युवा संसारमा। युवा संसार चाहिँ तपाईँ नियमित रूपमा सुन्दै आउनुभएको छ भनेदेखि एउटा विशेष रूपमा हामीले युवा गतिविधि प्रस्तुत गर्दै आइरहेका छौँ। युवा गतिविधि तपाईँको साथमा तपाईँले विश्वभरका युवाले के कस्तो गरिरहेका छन्, कसरी अगाडि बढ़िरहेका छन्, के कस्ता उपलब्धिहरू गरिरहेका छन् भन्ने सवालमा चाहिँ विशेष गरेर युवा गतिविधिहरू हामी ल्याउने गर्दछौँ। कार्यक्रम शुरू गर्नु अगाडि तपाईँलाई जानकारी दिउँ, तपाईँले चाहिँ कार्यक्रम युवा संसार सुन्न सक्नुहुनेछ अनलाइनमा पनि, जस्तै रेडियो एडिलेड अनि डिजिटल रेडियो अनलाइन एन्ड 101.5 FM। तपाईँले यो रेडियोमा अथवा मोबाइलमा तपाईँले कुनै पनि मिडियामा सुन्न सक्नुहुनेछ। त्यसै गरेर तपाईँ वेबसाइटमा हाम्रो जुन वेबसाइट रहेछ www.yuvasansar.com, त्यसै गरेर तपाईँ radio.adelaide.edu.au पनि तपाईँले सुन्न सक्नुहुनेछ कार्यक्रम युवा संसार। अब भने कार्यक्रममा एउटा गीतबाट सुरु गरौँ।
A la sombra de la ceiba nada malo me puede pasar. A la sombra de la ceiba nada malo me puede pasar. Árbol que sostiene el mundo, corazón de la realidad. Corazón de la realidad. ¿Cómo está tu corazón? Pregunta al Tojo Laval. ¿Cómo está tu corazón? Pregunta al Tojo Laval. Él está contento, hermano, si me dices que tú estás o partido en mil pedazos, si te vas de la realidad. Corazón de la realidad. Corazón de la realidad. Caracoles del mar de nuestros sueños, madre de los caracoles del mar de nuestros sueños, cuidando la tierra, cuidando el pueblo, cuidando de la realidad,
corazón
de la realidad.
Que no chillan a la chica. de quemar, mareña de luz y la chihuahua.
तिमीलाई देखी कराई को याद आयो सपनी मा तिमीलाई देखी कराई को याद आयो।
हजुर, तिमीसँग नजर जुदाई प्रमोद खरालको सुमधुर आवाजमा यो गीत सुनिराख्नु भएको थियो तपाईँले। त्योभन्दा अगाडि एउटा गडबड तपाईँले हाम्रो स्टुडियोमा थाहा पनि पाउनुभयो, एउटा हामीसँग रेडियोको स्टुडियोमा नयाँ प्लेइङ सफ्टवेयर भएको कारणले गर्दाखेरि कारणवश प्राविधिक कारणवश चाहिँ अलिकति थोरै गडबडी आएको कारणले गर्दा हामीले तपाईँले अचानक रूपमा एउटा स्पेनिस गीत सुन्न सक्नुभयो। त्यो चाहिँ हाम्रो गल्ती नभएर चाहिँ एउटा यो टेक्नोलोजीको गल्ती भएको चाहिँ हामी यहाँबाट भन्न चाहन्छौँ, र त्यसमा त्यसबाट पर्न गएको असरप्रति त तपाईँले सुन्न पाउनु भएन। हाम्रो कार्यक्रम सदाबहार तरिकाले अखण्डित तरिकाले भने हामी क्षमा प्रार्थी छौँ यहाँबाट, होइन,
किनकि यो एउटा नयाँ सफ्टवेयर चाहिँ प्रयोग गरिरहेको अवस्था पनि त छ नि त, होइन देवी?
हजुर,
त्यसले गर्दाखेरि पनि तपाईँले कति सुन्न नपाउनु भएको अवस्थामा हामीले अघि नै भनिसकेका छौँ कार्यक्रम अब हामी निरन्तर रूपमा चाहिँ तपाईँले सुन्दै जानुहुनेछ। कार्यक्रमको सुरुवातमै छौँ हामी युवा गतिविधि, त्यसै गरेर चाहिँ हाम्रो कार्यक्रमको फर्मेटको बारेमा पनि अझ जानकारी दिनुपर्दाखेरि चाहिँ केही इन्सपिरेसनल स्टोरी पनि हामी ल्याएका छौँ,
र हामीसँग ओस्कर अवार्ड्स 2014 बारेमा हामी तपाईँलाई जानकारी गराउनेछौँ आजको कार्यक्रममा पनि, र तपाईँ हामीलाई रिस्क किन उठ्छ र त्यसलाई कसरी समाधान गर्ने भन्ने बारेमा, त्यसको बारेमा पनि हामी लेखाजोखा गर्नेछौँ। लौ कसो, होइन,
एकदमै ओस्कर अवार्डको बारेमा र रिस उठ्दैछ तपाईँलाई र चाहिँ कसरी कन्ट्रोल गर्ने
भन्ने बारेमा चाहिँ तपाईँलाई आज हामी यस कार्यक्रमबाट चर्चा गर्नेछौँ। र अबको हामीसँग अलिकति समय गयो प्राविधिक गडबडीले गर्दाखेरि, र हामी सरासर तपाईँको लागि हाम्रा कुराकानी पस्किरहनेछौँ, र अब प्रस्तुत गर्दैछौँ युवा गतिविधि लोक।
अमेरिकाको नेसनल इन्स्टिच्युट अफ हेल्थले गरेको पछिल्लो अध्ययनका अनुसार एचआईभी संक्रमित युवाहरूलाई हृदय रोग लाग्ने सम्भावना अधिक रहन्छ, एड्स भइसकेकाहरूमा भने यो खतरा झन बढ्दछ। यो अन्य धेरै कारणले गर्दा नै गएको दसदेखि पन्ध्र वर्षमा युवाहरूमा हार्ट एटेक र स्ट्रोकको समस्याहरू देखिन थालेको छ। पेडियाट्रिक एचआईभी एड्स कोहर्ट स्टडी नाम दिएको यो अध्ययनमा जन्मदै एचआईभी लागेका 15 वर्ष मुनिका 165 युवा युवतीलाई सहभागी गराइएको थियो।
वेस्टर्न अस्ट्रेलियामा युथ इम्प्लोयमेन्ट अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ। अस्ट्रेलियन ब्युरो अफ स्टाटिस्टिकको तथ्याङ्क अनुसार वेस्टर्न अस्ट्रेलियाका 9.7% युवा बेरोजगार छन्, तर कतिपय काउन्सिलहरूमा भने 15-24 वर्षका युवाहरूको बेरोजगारी दर त्योभन्दा निकै अधिक रहेको छ। फेल्कोन, डसविल र पिन्जरा जस्ता ठाउँहरूमा युवा बेरोजगार 17.3% पुगेको छ। यो अस्ट्रेलियाभरिकै उच्च हो।
त्यस्तै इन्टरनेशनल लेबर अर्गनाइजेशनले आगामी दिनमा संसारभर युवा बेरोजगार झन बढेर जाने चेतावनी दिएको छ। बढ्दो बेरोजगारीका कारण हालका युवालाई अ जेनेरेसन एट रिस्क नाम दिँदै इन्टरनेशनल लेबर अर्गनाइजेसनले भनेको छ। 2018 विश्वका 13% युवा बेरोजगार हुनेछन्। हाल पश्चिमा मुलुकमा औसत 18% युवा बेरोजगार छन् भने स्पेन र ग्रीस जस्ता देशमा 50% पुगेको छ। मिडल इस्ट र नर्थ अफ्रिकामा क्रमशः 28.3% र 23.7% युवा बेरोजगार छन् भने इस्ट एसियामा 9.5% अनि साउथ एसियामा 9.3% युवा रोजगारविहीन छन्। चीनमा 4% युवा रोजगारीको खोजीमा छन्।
भारत सरकारले नेशनल युथ पोलिसी 2014 घोषणा गरेको छ। यो सँगै सरकारले राजीव गान्धी खेल अभियान पनि घोषणा गरेको छ। यसले युवालाई खेलकुदमा धेरैभन्दा धेरै सहभागी बनाउने लक्ष्य राखेको छ। भारतमा नेशनल युथ पोलिसीको केही वर्षदेखि अपेक्षा गरिएको थियो। नेशनल युथ पोलिसी घोषणासँगै सरकारले युवालाई सरकारसित मिलेर काम गर्न र कार्यक्रम तल्लो तहसम्म पुर्याउन सघाउन अनुरोध गरेको छ।
पूर्वी नेपालमा रहेका ज्येष्ठ भूटानी शरणार्थीहरूले स्वदेश फिर्तीका लागि पहल गरिदिन नेपाल सरकार तथा पश्चिमा देशका अधिकारीहरूलाई आग्रह गरेका छन्। दमकको बेलडागी स्थित भूटानी शरणार्थी शिविरमा रहेका ज्येष्ठ नागरिकहरूले एक अपील निकालेर शरणार्थीहरूको ससम्मान स्वदेश फिर्ताका लागि पहल गरिदिन सरकारवाला निकायहरूमा आग्रह गरेका छन्। परराष्ट्र मन्त्री महेन्द्र पाण्डे तथा भारतको राजधानी नयाँ दिल्ली स्थित राष्ट्रसंघीय उच्चायोग युएनएचसीआरको कार्यालय तथा त्यहाँ रहेका युएस, क्यानाडा, अस्ट्रेलिया, न्यूजील्याण्ड, डेनमार्क, नेदरल्याण्ड्स लगायतका 8 मुलुकका राजदूतहरूलाई स्मरण पत्र पठाएर आफूहरूको स्वदेश फिर्तीका निम्ति पहल गरिदिन माग पुनः दोहोर्याएका हुन्। समितिका संयोजक हर्क जङ सुब्बा र प्रवक्ता सन्तवीर घलेद्वारा हस्ताक्षरित सो माग पत्रमा त्यस्तो उल्लेख छ। भुटानी शरणार्थी ज्येष्ठ नागरिक स्वदेश फिर्ती समितिले 120 जनाको संयुक्त हस्ताक्षर सहितको सो पत्रमा स्वदेश फिर्तीको निम्ति आशामा बसेका भुटानीहरूलाई तेस्रो मुलुक जान बाध्य बनाएकाले त्यस्तो जबरजस्ती प्रक्रिया रोक्न समेत माग गरिएको छ।
5 यता प्रहरीको खोजीमा रहेका मोरङ पथरी स्थित भुटानी शरणार्थी शिविरका एकजना शरणार्थी युवा रामप्रसाद राई पक्राउ परेका छन्। हत्या ब्याङ्क डकैती लुटपाट घटनामा 2065 सालदेखि प्रहरीको खोजीमा रहेका राईलाई दमकबाट प्रहरीको विशेष टोलीले पक्राउ गरेको थियो। अभियुक्त राईले 10 यता शरणार्थी शिविर छोडेर आपराधिक क्रियाकलापमा संलग्न हुँदै आएको सेतोपाटी.com जनाएको छ। 2065 वैशाख 22 गते दमक स्थित लक्ष्मी ब्याङ्कबाट 75,90,000 रूपियाँ दिउँसै लुटेको घटना यता फरार रहेर राईले आपराधिक गतिविधि गरिरहेको विवरण प्रहरीले सार्वजनिक गरेको छ। त्यसै गरी 2066 चैत 7 गते उर्लाबारी 7 बस्ने राम थापाको सुनचाँदी पसलबाट 52,22,700 रूपियाँ राईकै समूहले लुटेको थियो। 2068 असोज 7 गते फेरी मोरङ बैरबन गाविस 9 स्थित कानेपोखरी हाइवे खण्डमा दिउँसै सन्तोष बनिने त्रिभुवन फुयालको 31,20,100 रूपियाँ लुटेर राई फरार भएका थिए।
कार्यक्रममा तपाईँले सुन्नुभयो युवा गतिविधि लोकसफल र देवी पोखरेलको साथमा। अब भने कार्यक्रममा अर्को एउटा गीत, जुन गीत हामीले सुरुमा पनि कुरा गरेका थियौं, सेब्रुमा नाचौं कि के यो माया फिल्मबाट।
Hey, आकाशबाट हेरु हेरु लाछ
हजुर श्रोताहरू, के हो के यो माया हो सेब्रुमा नाचौं फिचरिङ आर्यन सुषमा र अरुणिमा
हजुर
यो आवाजमा तपाईँलाई हामीले यो गीत पस्क्यौँ। एउटा नयाँ नेपाली मुभीबाट गीत थियो होइन। तपाईँलाई फेरि पनि कार्यक्रम युवा संसारमा स्वागत छ। तपाईँलाई आज साथ दिइरहेको छौँ म देवी पोखरेल र लोकसपुल। श्रोताहरू, धेरैको अपेक्षा अनुसार दास प्रथाको कथा भएको फिल्म 12 एन इयर्स इन स्लेभले उत्कृष्ट फिल्मको अस्कर अवार्ड जितेको तपाईँ हामी सबैलाई थाहा छ। लस एन्जलस स्थित हलिउडको डल्बी थिएटरमा गत सोमबार अमेरिकाको एकाडेमी अफ मोसन पिक्चर अवार्ड्स साइन्सेसले गरेको 86 अस्कर अवार्ड समारोहमा उत्कृष्ट फिल्मसँगै 12 इयर्स इन स्लेभ उत्कृष्ट सह अभिनेत्री र पटकथा विधामा पनि बाजी मार्न सफल भएको थियो।
लुपिटा नेवाङलाई उत्कृष्ट सह अभिनेत्रीमा विजेता बनाएको फिल्मबाट जोन रिडलीले फटकटा एडप्टेडमा अस्कर अवार्ड हात पारे। 12 इयर्स इन स्लेभले कुल तीन विधामा अवार्ड जित्यो। अश्वेत अमेरिकी निर्माता स्टिभ मैक्विनको फिल्म अस्कारमा उत्कृष्ट भएको यो पहिलो अवसर हो।
10 विधामा नामाङ्कनमा परेको स्पेस ड्रामा ग्राभिटी 7 विधामा अवार्ड जित्यो। ग्राभिटीले उत्कृष्ट निर्देशक अवार्ड अल्फान्सो क्वारोनलाई दिलाउनका अलावा अधिकांश प्राविधिक विधामा कब्जा जमायो। ग्राभिटीले छायाङ्कन, सम्पादन, भिजुअल इफेक्ट, ध्वनि सम्पादन, मिक्सिङ र ओरिजिनल स्कोर गरी 7 विधामा अवार्ड जित्यो।
अभिनयतर्फका अवार्ड भने ग्राभिटी र 12 इयर्स इन ल अस्लेभ भन्दा बाहेकका फिल्मले पाए।
म्याथ्यु म्याकहेनीले डलास वायर्स क्लबका लागि उत्कृष्ट अभिनेताको अवार्ड हात पारे भने यो साल बाँडिएका सबै अवार्डमा उत्कृष्ट अभिनेत्री बन्न सफल केट ब्लान्चेट जो अस्ट्रेलियन हुन् ले ब्लू जस्मिनबाट अवार्ड हात पारिन्। दुई अस्कर हात पारेको डलास वायर्स क्लबले उत्कृष्ट सह अभिनेतामा जारेड लेटोलाई पनि अवार्ड दिलायो।
ओरिजिनल पटकथाका लागि स्पाइक जन्जेले हरबाट अवार्ड उछाले। साइन्स फिक्सनमा आधारित फिल्मलाई अस्कर विजेता सोफिया कोपोला र स्पाइक जोन्सेकै पीडादायी ब्रेकअपको कथामा आधारित रहेको अनुमान गरिएको थियो। फिल्मले चिठी लेखक र कम्प्युटर अपरेटिङ सिस्टम बीचको प्रेम कथालाई चित्रण गरेको छ। अभिनेत्री स्कारलेट जोन्सनले अपरेटरका लागि आवाज दिएकी थिइन्। फ्रोजनले उत्कृष्ट एनिमेटेड फिल्मको अस्कर जित्यो भने ओरिजिनल गीतको अवार्ड पनि आफ्नो फोल्टामा पार्यो।
ब्याकअप गायकको कथा भन्ने 20 फिट फ्रम स्टारडमले उत्कृष्ट डकुमेन्ट्रीको अवार्ड जित्यो भने इटालीको प्रतिनिधित्व गर्दै उत्कृष्ट 5 मा सहभागिता जनाउन सफल फिल्म द ग्रेट ब्युटीले विदेशी भाषाको फिल्मको अवार्ड जित्यो। जम्मा 2 विधामा मनोनित द ग्रेट ग्याट्सबीले दुवै अवार्ड जित्यो। द ग्रेट ग्याट्सबीले प्रोडक्सन डिजाइन र कस्ट्युम डिजाइनमा अवार्ड जितेको थियो। यहाँ भनिहाल्नु श्रोताहरू, यसमा एकजना अस्ट्रेलियन क्याथरिन मार्टिनले चाहिँ यो अहिले भने मैले कस्ट्युम डिजाइनमा अवार्ड जितेको थियो। त्यो अवार्ड पाउने अस्ट्रेलियन क्याथरिन मार्टिन रहेकी छन्। ग्राभिटीसँगै समान 10 विधामा मनोनित भए पनि अमेरिकन हसलले कुनै अवार्ड हात पार्न सकेको थिएन। 24 विधामा वितरित अवार्डमा हेलियमले उत्कृष्ट लाइभ एक्सन विधामा अवार्ड जित्यो भने मिस्टर ह्याबलोट उत्कृष्ट एनिमेटेड छोटो फिल्म सफल भएर छोटो मुभीमा चाहिँ अवार्ड पाएको थियो। लेडी इन नम्बर 6 छोटो विषयको डकुमेन्ट्री विधामा पनि उपाधि जित्न सफल रह्यो।
अब हेरौँ विजेताहरूको नामावली, कसले के जिते भन्ने सवालमा चाहिँ अवार्डको बारेमा हामी चर्चा गर्नेछौँ। ओस्करमा पुरस्कार विजेताहरूको कुरा गरौँ। उत्कृष्ट सिनेमा 12 इयर इन स्लेव,
त्यस्तै उत्कृष्ट अभिनेता म्याथ्यु म्याकङ्गोवे डलास वायर्स क्लब, उत्कृष्ट अभिनेत्री केट ब्लान्चेट ब्लू जास्मिन मुभीबाट,
सहायक अभिनेता जेरार्ड लेटो डलास वायर्स क्लब,
त्यस्तै सहायक अभिनेत्रीमा लुपिटा नियाङ्गो जो 12 इयर्स इन स्लेभ मुभीबाट,
निर्देशक अल्फोनोसको खौरन ग्राभिटीबाट,
विदेशी भाषाको फिल्म द ग्रेट ब्युटी इटालियन भाषाको मुभीले प्राप्त गर्न सफल भएको छ,
एडप्टेड स्क्रिप्टले स्क्रिन प्ले जोन रिडले, त्यसै गरेर 12 इयर इन स्लेभ
ओरिजिनल स्क्रिन प्ले स्पाइक जोन्जे हरबाट,
एनिमेटेड फिचर फिल्म फर्जन,
प्रोडक्शन डिजाइन द ग्रेट गेट्सबी, त्यसै गरी सिनेमाटोग्राफमा ग्राभिटी, त्यसै साउन्ड मिक्सिङमा पनि ग्राभिटी, ध्वनि सम्पादनमा पनि ग्राभिटी। अघि हामीले कुरा गर्यौं यो ग्राभिटी मुभीले चाहिँ विभिन्न प्राविधिक विधाहरूमा चाहिँ सातवटा जति अस्कर जित्न सफल भएको थियो भनेर होइन, त्यस्तै ओरिजिनल स्कोरमा ग्राभिटीले नै प्राप्त गर्न सफल भयो स्टेभेन प्रिस नामक मुभीबाट, ओरिजिन सङ
त्यसै गरेर वेशभूषामा द ग्रेट ग्याट्सबीबाटै,
अघि हामीले भनिन्छ अस्ट्रेलियन डिजाइन वेशभूषा डिजाइनरले क्याथरिन मार्टिनले प्राप्त गर्नुभयो, श्रृङ्गारमा डलास वायर्स क्लब मुभी अझ अघि हामीले कुरा गर्यौं, एनिमेटेड छोटो फिल्म मिस्टर हबलट, डकुमेन्ट्री फिचर 20 फिट फ्रम स्टार्डम, अरू के छ लोकसभा,
त्यसै गरेर डकुमेन्ट्री छोटो विषयको कुरा गर्नुपर्दा दि लेडी इन नम्बर 6 म्युजिक
Saved my life,
अनि फिल्म सम्पादन ग्राभिटीबाटै, त्यसै गरेर लाइभ एक्सन सर्ट फिल्म हेलम,
त्यस्तै अन्तिम रहेको छ भिजुअल इफेक्टमा पनि ग्राभिटीले नै पाएको छ। ग्राभिटीले चाहिँ निकै उत्कृष्ट मुभीको रूपमा चाहिँ सातवटा विशेष गरेर चाहिँ प्राविधिक क्षेत्रमा चाहिँ अस्कार हात पार्न सफल भएको थियो होइन,
यो ज्यादा नै चर्चाको भनौँ शिखरमा पुग्नु पनि पर्छ किनभने अस्कर अवार्ड चाहिँ
विश्वकै
नामी अवार्ड हो, त्यसले गर्दाखेरि तपाईँले पनि केही कुराहरू जानकारी पाउनुभयो, त्यसको लागि भनौँ न यो संकलन कलेक्सन गरेर ल्याउने सहकर्मी साथी देवीलाई पनि धेरै धन्यवाद दिनैपर्छ किनकि यो जानकारी एकदमै महत्वपूर्ण जानकारी थियो तपाईँको लागि। अब भने कार्यक्रममा अर्को गीततिर हामी लाग्छौँ,
हामी अर्को गीत बजाउँदैछौँ लोकसभा उडेर जुन निकै रमाइलो गीत सुमधुर गीत, अलिकति पुरानो भयो भने यसले तपाईँलाई निकै आनन्द दिन्छ जस्तो लाग्छ मलाई,
आनन्द पनि दिन्छ र केही सेन्टिमेन्टल पनि बनाउन सक्छ,
सेन्टिमेन्टल गीत रहेको छ उडेर जुन छुन्छु भन्थे, त्यसपछि हामी पुनः कार्यक्रमको कुराहरू लिएर आउनेछौँ।
अपेक्षामा प्रीति रोपेको सपना देखे को सपना सबै टूटी गए आज भोली आँखा बाट बगिरा छ जीवन जुगौं जुग जिउँछु भन्थे तर आज आफ्ने काखमा मरिरा छ जीवन मरिरा छ जीवन
हजुर श्रोताहरू, नेपाली सङ्गीत जगतमा अर्को एउटा युगल जोडी रामभक्त जोजीज्यू र इतु जोजीज्यूको आवाजमा तपाईँलाई हामीले यो सुमधुर गीत, एउटा मेरो पनि एकदमै फेभरेट गीत हो लोकप्रिय,
एकदमै
पहिला उता नेपालमा हुँदाखेरि निकै नै सुन्ने गर्थे म,
त्यही सुनाइलाई चाहिँ भनौँ न त्यो दिनको सम्झनाको लागि पनि यो गीत चाहिँ आज पस्किन प्रयास गरियो।
एक्ज्याक्टली, लोकले ल्याएको यो गीत ल्याएर आज ल्याएकोमा धेरै धन्यवाद दिन चाहन्छु म पनि। निकै सुमधुर गीत, श्रोताहरूले पनि निकै सेन्टिमेन्टल भएर सुन्नुभयो होला होइन। र श्रोता लोक, हामी अलिकति सामुदायिक सूचनाबारे जानकारी दिउँ श्रोताहरूलाई।
आज एउटा अर्को एउटा महत्त्वपूर्ण सूचना छ मेरो हातमा, जुन चाहिँ यदि तपाईँ शरणार्थी पृष्ठभूमिको हुनुहुन्छ र तपाईँको परिवार उहीँ छुटिरहेको छ, तपाईँ त यहाँ पुनर्वास भइसक्नु भयो र तपाईँ चिन्तित हुनुहुन्छ परिवारलाई कसरी ल्याउने, कसरी स्पोन्सर गर्ने, के हो तरिका, कसरी फर्म भर्ने, चिन्तित हुनुहुन्छ भने तपाईँ अब ढुकाउनुहोस्। तर एउटा यो ठाउँमा चाहिँ तपाईँले जानैपर्ने हुन्छ भन्नाले यहाँनिर सेमिनार, एक किसिमको छलफल राखिएको छ, डिस्कसन जस्तो कार्यक्रम राखिएको छ, त्यहाँ सहभागी हुनुभयो भने धेरै कुरो जानकारी प्राप्त गर्न सक्नुहुनेछ। ठाउँ चाहिँ रहेको छ 1225 सल्सबरी युथ इन्टरप्राइज सेन्टर, पक्कै पनि धेरै हाम्रो
कार्यक्रमहरू त्यहीँ हुने गर्दछन्,
कार्यक्रमहरू हुने गर्दछन् र त्यो कार्यक्रममा धेरै सहभागी पनि हुनुभएको होला। यदि हुनुभएको छैन, टेफ सल्सबरी टेफकै छेउमा पर्दछ, यो
कमनवेल्थ ब्याङ्कको
अर्थपट्टि, कमनवेल्थ ब्याङ्क र टेफ भनेपछि पक्कै पनि मिस गर्नुहुन्न होला
सायदै।
र यसको यो चाहिँ भोलि छोडेर पर्सि, यानि कि ट्युजडे 11th मार्च 2014मा छ, बेलुका 4-6 बजीसम्म। तपाईँ अलिकति अगाडि कमसेकम 3:45 पुग्नु भएर चाहिँ त्यहाँ चाहिँ आयोजकले आयोजकको कुरा अनुसार चाहिँ केही प्रश्नहरू पनि संकलन गरिनेछ र अलिकति अगाडि जानुभयो भने यो कार्यक्रम सञ्चालन गर्न सहज हुन्छ भनेर आयोजकले जानकारी पनि दिनुभएको छ। र यदि तपाईँले अगाडि नै रेजिस्टर गर्न चाहनुहुन्छ भने कन्ट्याक्ट गर्नुहोस् सुशील निरोला आरामा, उहाँको फोन नम्बर रहेको छ अफिसको 8354-2951 8354-2951।
त्यसै गरेर मलाई के थप्न मन लाग्यो भने गत हप्ता हाम्रो जानकारीमा अनुसार हामीले यो कार्यक्रमबाट पनि रिपोर्ट प्रस्तुत गरेका थियौँ के भयो यो विषयमा चाहिँ अर्को कार्यक्रम पनि गत हप्ता आयोजना गरिएको थियो होइन, त्यहाँ चाहिँ बासाले चाहिँ त्यही यही कार्यक्रमबारे चाहिँ क्यानबेराबाट आयामका कार्यकर्तालाई बोलाएर एउटा अन्तर्क्रिया कार्यक्रम राखेका थिए जहाँबाट श्रोता जहाँबाट चाहिँ भुटानी समुदायका जन्म व्यक्तिहरूले चाहिँ कसरी उहाँ छुटेका व्यक्तिलाई यहाँ ल्याउन सकिन्छ के आधारभूत प्रक्रियाहरू पूरा गर्नुपर्छ भन्ने जानकारी चाहिँ त्यति दिएको थियो भने अहिले यो कार्यक्रम आराले आयोजना गरेको त्यो एक एक प्रकारको कार्यक्रम जो इन्फर्मेसन सेसन कार्यक्रम हो कति छुटाउनु भएको छ भने यहाँ जानुभयो भने धेरै कुराहरू बुझ्नु हुनेछ।
अनि त्यसमा पनि देवी के छ भनेदेखि यो अस्ति जतिजना कार्यक्रममा सहभागी हुनुभयो नि त्यहाँ सबै म्यासेजहरू सबै अन्तर्क्रियाहरू गर्ने क्रममा चाहिँ कम्प्लिट म्यासेज चाहिँ नसकिएको अवस्था भएकोले गर्दाखेरि केही छुटेका म्यासेजहरू पनि जानकारी दिनुहुनेछ यो कार्यक्रममा जानुभयो।
यो अर्को हामी हाम्रा परिवार हाम्रा साथीभाइ जो उहाँ छुट्नु भएको छ उहाँहरूलाई यहाँ ल्याउने यहाँ स्पोन्सर गरेर ल्याउने एउटा ल्याउनको लागि बुझ्नु पर्ने विषयको एउटा महत्वपूर्ण मौका पनि रहेको छ जस्तो लाग्यो मलाई होइन।
एकदमै देवी, फेरि पनि हामी यो एड्रेसको बारेमा जानकारी दिउँ उहाँहरूलाई 1225 युथ एन्टरप्राइज सेन्टर कमनवेल्थ र चाहिँ टेफएसआई सल्सबरीको बीचमा रहेको छ र ट्युजडे यानि कि मंगलबार, भोलि त पब्लिक होलिडे भइहाल्यो, पर्सि 11 मार्चमा 4-6 बजीदेखि जानुहोला, तपाईँले धेरै जानकारी प्राप्त गर्नुहुनेछ।
हजुर, यस्ता कार्यक्रमहरू भइरहन्छन् हामी कार्यक्रमबाट तपाईँहरूलाई चाहिँ जानकारी दिलाइ नै रहनेछौँ, तपाईँ युवा संसार सुन्दै रहनुहोला। त्यसै गरेर हामीले अर्को जानकारी पाए अनुसार चाहिँ यदि भाषा बोटनिस अस्ट्रेलियन एसोसिएसन अफ साउथ अस्ट्रेलियासँग चिठी आदान प्रदान गर्नु छ हामीले भने चाहिँ उहाँले भर्खरै मात्रै आफ्नो पोस्ट बक्स नम्बर चेन्ज गर्नुभएको थियो। पहिला चाहिँ हिजो अस्तिको दिनसम्म चाहिँ उहाँहरूको पोस्ट बक्स नम्बर 735 प्रोस्पेक्ट थियो भने अहिले चाहिँ पोस्ट बक्स नम्बर 265 पीओ बक्स 265 सल्सबरी प्लेन 5109 चाहिँ भएको छ। यदि हामीले केही चिठी आदान प्रदान गर्नु परे, चिठी पठाउनु परे, उहाँहरूलाई चाहिँ यो पोस्ट बक्स नम्बरमा सम्पर्क गर्नुपर्ने हुन्छ होइन,
अथवा चिठी यसमा चाहिँ यो एड्रेसमा पोस्ट गर्नुभयो भने
पक्कै पनि उहाँहरूसँग पुग्नेछ, पुरानो एड्रेस यहाँ अब उसो प्रयोगमा आउने छैन होइन। त्यसै गरेर अब लोक हामी कुरा गरौँ न, हामीले प्राविधिक जगतमा समाचार पढ्यौँ पनि होइन, त्यो समाचारले चाहिँ दुई व्यक्तिलाई खरबपति अरबपति मात्रै होइन खरबपति बनायो हाम्रो नेपाली हाम्रो भाषामा भन्नुपर्दाखेरि
अब रुपियाँ र पैसाको कुरो होइन, डलरको चाहिँ
डलरमा अरबपति हो अरबपति हो भने नेपाली र नेपाली रुपियाँमा चाहिँ खरबपति त्यही कारणले हामीले खरबपति भन्नुपर्छ उहाँहरूलाई होइन। उहाँहरूलाई चाहिँ उहाँहरूको जीवन स्तर कस्तो थियो पहिला उहाँहरूले यो एप बनाएर चाहिँ फेसबुकलाई बेच्नुभन्दा अगाडि उहाँहरू कस्तो व्यक्तित्व हुनुहुन्थ्यो भन्ने बारेमा चाहिँ श्रोतालाई जानकारी दिउँ जो चाहिँ एउटा टेक्नोलोजीमा आकर्षित युवाहरूलाई एउटा एकदमै गहन एउटा जानकारी हुन सक्नेछ होइन,
एकदमै महत्त्वपूर्ण हुनेछ उहाँहरूलाई यदि टेक्नोलोजीमा चाहिँ अगाडि बढ्न चाहिराख्नु भएको छ भनेदेखि।
हामी कुरा गर्न गइरहेका छौँ जोन कम र ब्रायन एक्टनको बारेमा जसले चाहिँ व्हाट्सएप भन्ने एउटा मेसेज आदान प्रदान गर्ने आइफोन के भन्छ एप्पलको फोन आइफोन एन्ड्रोइडमा चाहिँ एउटा हुने लाग्ने एप हो, त्यहाँबाट चाहिँ त्यो एप निर्माण गरेर चलिरहेको अवस्था उहाँहरूले फेसबुकमा फेसबुकलाई चाहिँ बेच्नुभएको छ र रातारात खरबपति भन्नुभएको छ।
हजुर, संचार माध्यममा आउन कहिले पनि नरुचाउने जोन कम र उनका साथी ब्रायन एक्टन अघिल्लो साताभरि मिडियामा छाइरहे। उनीहरूले विकास गरेको मेसेजिङ मोबाइल एप हर्स
व्हाट्सएपलाई
फेसबुकले तिरेको अपत्यारिलो रकमका कारण उनीहरू यति चर्चामा आएका थिए।
एक्ज्याक्टली श्रोताहरू, हामीले यही विषयमा कुरा गर्न गइरहेका छौँ आज होइन त, किन रातारात उहाँहरू चाहिँ त्यति चर्चामा आए सञ्चार माध्यममा भन्ने बारे चाहिँ हामी जानकारी दिन गइरहेका छौँ होइन। कम विज्ञापन गर्नलाई घृणा गर्छन् भन्ने तथ्य उनले आफैले हातले लेखेर आफ्नो डेस्कमा टाएको सूचनाले नै प्रष्ट पार्दछ। उनले लेखेका छन्, नो एड्स, नो गेम, नो गिमिक्स भनेर भनेका छन्। प्रचारका काममा उनी यति कन्जुस छन् कि उनले वाट्सएपको कार्यालयमा साइन बोर्ड समेत लगाउन मानेका छैनन्। फेसबुकले वाट्सएप किनेपछि कम र एक्टन सूचना प्रविधिका क्षेत्रमा निकै प्रख्यात भए। यसका साथै गरिबीमा गुज्रिएका दिनहरूको सबै पीड़ा बिर्साउने गरेर खरबपति भए।
उनीहरूले विकास गरेको एप्स फेसबुकले उन्नाइस अर्ब अमेरिकी डलर झन्डै 19 खरब रुपियाँ, अघि पनि हामीले चर्चा गर्यौं, किनेको थियो। फोर्ब्सका अनुसार अहिले व्हाट्सएपमा कमको सेयर 45% र एक्टनको 20% छ। यस हिसाबले जोन 8 अरब 55 करोड डलर र एक्टन 3 अरब 80 करोड डलरका मालिक भएका छन्। एप्स विकास गरेको 5 वर्षमै उनीहरूले गरेको कमाई साँच्चै अत्यास लाग्दो छैन त?
एकदमै छ लोकसभा, त्यही कारणले हामीले यो जानकारी चाहिँ श्रोतालाई दिन आवश्यक छानेका छौँ। धनीहरूबारे समाचार लेख्ने साइट दि सिचेस्ट .com त संसारका गरीब मध्ये 5 मुलुक भन्दा वाट्सएप धनी रहेको दावी गरेको छ, होइन त? पैसा कमाएर रातारात सेलिब्रिटी धनीको सूचीमा परेका उनीहरूको यात्रा फर्केर हेर्दा निकै अपत्यारिलो पनि रहेको छ है श्रोताहरू।
अब कस्तो छ सुन्नु न त ध्यान दिएर, अथवा कस्तो रहेछ है त विचार गर्नुहोस् है तपाईँ पनि। अहिले एउटै एप्सलाई अरबौं डलर तिर्न तयार हुने फेसबुकले त्यही एप्स डेभलपर खम र एक्टन दुवैलाई सन् 2009 जागिर दिन मानेको थिएन। दुवैले जागिरका लागि आवेदन गर्दा रिजेक्ट हुनु परेको थियो। त्यसबाट निराश एक्टनले ट्वीट गरेका थिए, मलाई फेसबुकले अस्वीकार गर्यो, निकै राम्रो मान्छेसँग भेट्ने राम्रो अवसर थियो, अब जीवनमा अर्को साहसिक यात्राको पर्खाइमा छु।
टिनेजका दिन व्हाट्सएपका संस्थापक कमले गरिबीसँग संघर्ष गर्दै पार गरेका थिए, यतिसम्म कि कमको घरमा बिजुली थिएन। युक्रेनको कियेभमा सन् 1976 फेब्रुअरी 14 जन्मेका उनको नाम जोन बोरिस कौम जुराइएको थियो। अत्यन्तै गरिबीले जीवन गुजार्न गाह्रो भएपछि सन् 1992 16 वर्षको उमेरमा आमासँगै अमेरिका बसाई सरेका थिए। त्यहाँ उनका बाबु सरकारी निर्माण कम्पनीमा पालेको काम गर्दथे। त्यहाँ उनलाई बस्न सरकारले घर उपलब्ध गराएको थियो। त्यतिखेर सूचना प्रविधिमा चर्चित कमले 19 वर्षको उमेरमै मात्रै कम्प्युटर छुन पाएका थिए। त्यही बेला उनले एउटा बुक स्टोरमा कम्प्युटर नेटवर्किङ बारे सिके। त्यसपछि उनले सेन्ट जोसे स्टेट युनिभर्सिटीमा म्याथ र कम्प्युटर साइन्स पढ्न थाले।
उनले त्यहाँ पढाई पूरा भने गरेनन्। उनले शुरू गरेको पहिलो जब डिपार्टमेन्टल स्टोरमा सफाई गर्ने र भुइँ पुस्ने थियो। उनकी आमामा अर्को बच्चाको हेरचाह आमा भने अर्को बच्चा हेरचाह गर्दथिन्। त्यसपछि उनले फ्रेज इलेक्ट्रोनिक्स आईएसपी र योमा काम गरे। सन् 1998 उनी अन्तर्वार्ता दिएर याहुमा सेक्रेटरी एण्ड अपरेशन इन्जिनियरमा छानिए। त्यही जब उनको जीवनको टर्निङ पोइन्ट बन्यो।
यो त जोन कौमको हामी कुरा गर्दैथ्यौँ, अब ब्रायन एक्टनको चाहिँ अवस्था कस्तो थियो सुरुमा? उहाँ कसरी चाहिँ जोन कौमलाई भेटे र रात उहाँहरू वाट्सएप एप बनाउने काममा लागि परे दुईजना, होइन? त्यही भएर अलिकति जानकारी दिउँ श्रोताहरूलाई। अघि श्लोकले भने याउमा जागिर पाएपछि चाहिँ कमको टर्निङ पोइन्ट भयो। अब उनले त्यहीँ ब्रायन एक्टनलाई भेटेका थिए, होइन त?
भनेपछि त्यहीँनिर
याउको जागिरको सिलसिलामा चाहिँ जोन कमले चाहिँ ब्रायन एक्टनलाई चाहिँ भेटेका थिए र साथी भएका थिए। सन् 1972 अमेरिकामै जन्मेका एक्टनले स्ट्यानफोर्ड युनिभर्सिटीबाट सन् 1994 कम्प्युटर साइन्समा डिग्री लिएका थिए। उनी त्यसको 2 वर्ष अघि नै रकभेल इन्टरनेसनलमा सिस्टम एडमिनिस्ट्रेटर बनेका थिए। त्यसपछि एप्पल र एडोब सिस्टम प्रोडक्ट टेस्टर हुँदै सन् 1996 याउ छिरेका थिए। उनी पनि
दुवै सन् 2007 केही नयाँ गर्ने सुरुले जागिर छाड्दे। याहुको नोकरीलाई बाई बाई गरेर दुवै घुम्न निस्किए। घुम्दै गर्दा कमाएको सारा पैसा सकिएपछि उनीहरूले केही नयाँ गर्ने सोचे। त्यहीँबाट सुरु भएको थियो उनीहरूको हट्स एप यात्रा। एटनले भने जस्तै उनीहरूको अर्को एडभेन्चर हटेस भयो। त्यही बीच खनले आइफोन किने।
त्यसलाई प्रयोग गर्ने क्रममा उनलाई लाग्यो आगामी दिनमा एप्सले मानिसलाई धेरैमा सघाउनेछ। उनले धेरै मानिसलाई सजिलै जोड्ने मेसेजिङ एप्स बनाउन सोचे। उनको आइडिया संसारका सबै मानिसलाई एउटै प्लेटफर्ममा कसरी ल्याउने भन्नेमा केन्द्रित थियो। त्यसको कोडिङ र चेकिङमै उनीहरूको धेरै समय बित्न थाल्यो। सारा प्रयास खेर गएपछि भने उनीहरू निराश भएका थिए।
कौमले यस आइडियालाई त्याग्ने विचार गरिसकेका थिए। एटनले उनलाई केही समय यही आइडियामा काम गर्न मनाए। अन्तत उनीहरूलाई सफलता हात लाग्यो। उनीहरूले हट्स्यापको पहिलो भर्सन 2.0 भर्सन लन्च गरेका थिए। त्यसलाई खमले आफ्ना केही रुसी साथीको फोनमा प्रयोग गरेका थिए। यसको केही समयमै यसको एक्टिभ युजर 2,25,000 पुगे।
फोर्ब्सका अनुसार 2011 वाट्सएपले एप स्टोरमा टप 10 स्थान बनाएको थियो। अहिले वाट्सएपका प्रयोगकर्ता 45 करोड रहेका छन्। यसमा 70% दैनिक एक्टिभ युजर छन्। यसमा दैनिक 10 लाखले नयाँ खाता खोल्छन्। युजर संख्यालाई हेर्दा यसलाई एउटा मुलुक मान्ने हो भने जनसंख्याको आधारमा यो तेस्रो ठूलो मुलुक बन्नेछ। यही दरमा यसका युजर विस्तार भए संसारमै सबैभन्दा ठूलो मुलुक हुन सक्छ। व्हाट्सएप किनेपछि फेसबुकका प्रमुख कार्यकारी अधिकृत मार्क जकरबर्गले निकै चाँडो यसले 1 अर्ब युजर बनाउने दावी गरेका छन्। यसलाई 32 मात्र इन्जिनियरले चलाउँछन्। यसमा 1 डेभलपरले 1,40,00,000 युजरसँग डिल गर्छन्।
ज्यादै नै यो भनौँ न जति हामी कुरा गर्दै गइरहेछौँ एकदमै त्यो अवस्थाका व्यक्तिहरूले कस्तो प्रगति गरिरहेका छन् छोटो समयमा
एउटा प्रविधिको क्षेत्रमा।
विज्ञापन गर्न नरुचाउने यी संस्थापक भएकाले हट्स्यापले कुनै मार्केटिङ कम्पनी पब्लिक रिलेसन बनाउनेहरू प्रचारकर्ताहरूको मद्दत कहिल्यै पनि लिएनन्। हट्स्याप चलाएर खुसी भएका ग्राहकले आफ्ना साथीलाई गरेको सिफारिसकै आधारमा यसको नेटवर्क विस्तार भएको हो। फेसबुकले यति धेरै रकम किन तिर्यो होला प्रश्न अनुत्तरित छ।
एकदमै फेसबुकले त्यति धेरै रकम दिएर वाट्सएपलाई किन किन्यो जबकि वाट्सएप निर्माणकर्ता जोन खम र ब्रायन एक्टनलाई 1900 कति सालमा जागिर दिन नमानेको अवस्थामा र उहाँहरूले डेभलप गरेको एप नै किन किन्यो भन्ने बारेमा चाहिँ यो अनुत्तरित प्रश्न नै रहनेछ जस्तो मलाई पनि लागिरहन्छ। होइन फेसबुकको लोकप्रियता शिखरमा पुगेको ओह्रालो लाग्ने अवस्था पुगेको केही बिग्रिएको दाबी वाट्सएपसँगको डिलले पुष्टि गर्छ। विशेषज्ञहरूले भनेका छन् फेसबुक अब फेसबुकको प्रभावकारिता र चर्चितपना भनौँ न चर्चित लोकप्रियता चाहिँ घट्दै गइरहेको र वाट्सएपसँग त्यो डिल गर्दाखेरि चाहिँ फेरि लोकप्रियता बढेर जाने भन्ने चाहिँ एउटा प्राविधिकहरूको चाहिँ
एक किसिमको ठमेबिन
रहेको छ। होइन यसअघि फेसबुकले गत वर्ष यस्तै प्रकृतिको स्न्यापच्याटलाई 2 अर्ब डलरमा किन्ने प्रस्ताव गरेको थियो। स्न्यापच्याटका संस्थापकले त्यो प्रस्ताव अस्वीकार गरेका थिए। अहिले वाट्सएपका प्रयोगकर्ताका आधारमा तिरेको रकम प्रति युजर $42 पर्न आउँछ।
हट्स्यापले अरू यस्तै मेसेजिङ सर्भिस एप्सले जस्तो विज्ञापनबाट कमाई गर्दैन। यसले आफ्नो प्लेटफर्ममा युजरलाई गेम खेल्ने वा डिजिटल सामग्री किन्ने सुविधा पनि उपलब्ध गराउँछ।
गराउँदैन
यस यसले पहिलो वर्ष चाहिँ प्रयोगकर्तालाई सित्तैमा सेवा उपलब्ध गराए पनि अर्को वर्षदेखि वर्षेनी $1 शुल्क लिन्छ।
त्यसै गरेर अन्तिममा चाहिँ अब हामीले के चाहिँ एगेन गर्न सकिन्छ लोक भने फेसबुकले चाहिँ यो वाट्सएपलाई चाहिँ किनेर ठूलो नेटवर्कलाई प्रयोग गरेर अरू अवसरका ढोकाहरू खुल्ने सम्भावना चाहिँ अडिक जसलाई चाहिँ राखेको एकदमै पक्का पारेर राखेको चाहिँ आफ्नो भविष्य चाहिँ के भनौँ भविष्यलाई चाहिँ सुधार गर्ने सुनिश्चित गर्ने चाहिँ बाटो चाहिँ खोलेको जस्तो चाहिँ यकिन गर्न सकिन्छ होइन।
अब भने देवी हामीले धेरै चर्चा गरौँ, निकै लामो यो एप्सको बारेमा चर्चा गरौँ होइन, फेसबुकले चाहिँ यो किनेको र दुईजना युवाहरू कसरी चाहिँ अगाडि बढे त कस्तो अवस्थाका कसरी अगाडि बढेर हामी पनि कसरी अगाडि बढ्न सक्छौँ भन्ने धेरै राम्रो सूचना यो हामीले जानकारी दिएको छ।
मैले अर्को पनि श्रोताले के यसलाई चाहिँ एउटा रिइन्फोर्स गर्न चाहिँ यो इन्फर्मेसन रिइन्फोर्स गर्न चाहिँ के दिन सकिन्छ भने मैले समाचार पढेको थिएँ जोन कम चाहिँ अमेरिका आउँदाखेरि अघि बिजुली थिएन भने उहाँको घरमा युक्रेनको कुरा गर्दाखेरि र अमेरिका आएपछि पनि उसले चाहिँ केही जागिर नपाएर फुड स्ट्याम्पमा धेरै समय चाहिँ जिउनु परेको थियो अनि यस्तो हुँदाहुँदै यस्तो गरिबीमा जिउँदा जिउँदै पनि अहिले आएर खरबपति हुनुमा उहाँले धेरै ठुलो गर्व गर्नुभएको छ पक्का पनि जस्तो लाग्छ मलाई।
किनभनेदेखि यो उहाँहरूले जसरी त्यो अवस्थामा बिजुली बत्ती पनि नभएको अवस्थाको आइफोन पनि भर्खरै किनेको जुन हामीले सुन्यौँ नि अब जुन चर्चा गऱ्यौँ भनेपछि यो अवस्थामा अगाडि बढ्ने युवाहरू होइन युवाहरू जस्तै जुनै पृष्ठभूमिको भए पनि मेहनत लगनशीलता निरन्तरता अघि बढ्ने प्रयास गरिरह्यो भने पक्कै पनि यस्ता खालको
यी कथाहरू चाहिँ धेरै प्रेरणा यी कथाहरूबाट जोन कम र ब्रायन एक्टनको कथाबाट चाहिँ युवाहरूले चाहिँ जो प्रविधिसँग धेरै नजिक हुनुहुन्छ प्रविधिसँग प्रविधि धेरै ढल्किराख्नु भएको छ प्रविधिमा केही गर्ने एप्सहरू बनाउने भन्ने हो भने चाहिँ यस्ता कथाहरूबाट प्रेरणा लिनु चाहिँ एकदमै जरुरी छ जस्तो लाग्छ लोकमा।
एकदमै
अब लोक हामी धेरै गफ गऱ्यौँ श्रोतालाई बढी नै जानकारी भयो होला। अब हामी एउटा गीत प्रस्तुत गर्छौँ अधुरो प्रेम एक्सिस ब्यान्डको आवाजमा।
यो ज्यादै एउटा पप गीत अलिकति पुरानो भए पनि ज्यादै
तर धेरै पपुलर
हजुर
लेखिएको छैन अधुरो
हजुर, कार्यक्रममा तपाईँले सुन्नुभयो, ज्यादै नै एकदमै चर्चित गीत थियो, अलिकति
ब्याकग्राउन्डमा बजिरहेको छ,
बजिरहेको छ अहिले पनि एक्सिस ब्यान्डको। कार्यक्रममा हामीले धेरै कुराहरू प्रस्तुत गर्ने प्रयास गर्यौँ, रिस कसरी हुन्छ, रिस
किन उठ्छ, कसरी उठ्छ, कसरी
समाधान गर्ने
र यसका बारेमा के रिसर्च गरिएको छ विश्वमा भन्ने बारे जानकारी तपाईँलाई दिने हाम्रो आज जमर्को थियो, तर अभाग्यवश भन्नुपर्छ प्रविधिले हामीलाई साथ दिएन सुरुमा, हाम्रो पाँच लगभग 10 मिनट चाहिँ हाम्रो लुज नै भयो,
त्यसैले गर्दाखेरि हामीले त्यही कुरा चाहिँ प्रस्तुत गर्न चाहिँ सकेनौँ। आगामी हप्ता
र अरू कार्यक्रममा हामी यो विषय चाहिँ कुनै तातो विषय नभएकोले गर्दा धेरै लङ टर्ममा पनि हामीमा प्रयोग हुने विषय भएकोले गर्दा हामी जहिले पनि यसलाई उठाउन सक्छौँ होइन।
त्यसैले अब हामीले बिदा लिनुपर्ने बेला हुन्छ, कार्यक्रममा साथ दिनुभयो तपाईँले एक घन्टासम्म, त्यसको लागि तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। तपाईँलाई हामीले जानकारी दिएका छौँ, यदि तपाईँले अहिले सुन्न पाउनु भएको छैन भने हाम्रो वेबसाइट www.yuvasansar.com त्यसै गरेर सहकर्मी साथीको आइपिए जर्नलमा गएर सुन्न सक्नुहुनेछ।
हजुर, हामी जाँदा जाँदै लोक एउटा गीत छोडेर जानेछौँ श्रोताहरूको लागि, यो गीत रहेको छ एल्बम अनावरणबाट अञ्चु पन्थको आवाजमा।
यो गीत सँगसँगै
मलाई बिदा दिनुहोस् होइन,
हामीलाई बिदा गर्नुहोस् र भोइस अफ साङ्गलेका साथीहरूलाई स्वागत
गर्नुहोस्।